सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तातो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz मा। हेलो, वेरी गुड मर्निंग, नमस्कार, हार्दिक स्वागत है यहाँ संपूर्ण प्रदेश नंबर 7 को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 MHz में कार्यक्रम तातो बहस को पर्खाई में बस्त आदरणीय संपूर्ण श्रोता मानव में हार्दिक स्वागत एवं अभिवादन टक्राउन चाहूँ कार्यक्रम वस्तमन राजस्थान हमी दिन विभिन्न विषय में चर्चा परिचर्चा बहस कर सबैलाई थाहा छ समसामयिक आर्थिक सामाजिक राजनीतिक हर एक विषय वस्तुमाथि हामी कुराकानी गर्छौं भने पछिल्लो समय निर्मला पंत को हत्या प्रकरण को विषय लिएर प्रहरी आफै बदनाम हुँदैछ। पछिल्लो समय यहाँ सबैलाई थाहा छ किनभने प्रहरीले किसिमको अनुसन्धान गरेर यतिखेरसम्म बाहिर ल्याइसक्नु पर्थ्यो। प्रहरीले आफैले प्रमाण नष्ट गरेको कुराले प्रहरी चौतर्फी रूपमा आलोचनाको केन्द्रमा परेको छ र प्रहरी संगठन प्रतिको विश्वसनीयता घट्दै गएको कञ्चनपुर घटनालाई हेर्न सकिन्छ। र वास्तवमा हिजो नेपाल विद्यार्थी संघको आन्दोलन भयो र केही विद्यार्थी भनौँ न विद्यार्थीहरू सडकमा आए र प्रहरीले दमन गर्यो र घाइते भयो, लाठीचार्ज भएको छ। यस विषयमा पनि आज कुराकानी गर्दैछौँ भने हिजो थारू कल्याणकारी सभाको चाहिँ 8 अधिवेशन कैलालीमा सम्पन्न भयो तर नयाँ नेतृत्व चयन गर्न अझै सकेन। वर्तमान कार्य समितिले हेर्ने हो भने वर्तमान अध्यक्ष लाहुराम चौधरीलाई नै अध्यक्ष बनाउने प्रस्ताव एका थरीको छ भने अर्को थरीले उक्त प्रस्तावलाई अस्वीकार गरिएको छ किनभने लाहुराम अहिले जेलमा उहाँ चाहिँ बन्दी जीवन बिताइरहनु भएको छ। यसर्थ हिजोको थारू कल्याणकारी सभाको 8 अधिवेशनले चाहिँ विशेष गरी टिकापुर घटनामाथि बहस भएको छ र सबै नेताहरूले बोल्दा त्यहाँ आएका अतिथिहरूले बोल्नुभयो र टिकापुर घटनालाई राजनीतिक मुद्दा बनाउनुपर्छ भनेर उहाँहरूले भनिरहँदा यस विषयमा यतिखेर हामी कुराकानी गर्दैछौँ। थारू कल्याणकारी सभाको 8 जिल्ला सम्मेलन जसरी भयो यस विषयमा कुराकानी गर्न हामीसँग वर्तमान कार्य समितिका कार्यवाहक अध्यक्ष यतिखेर हुनुहुन्छ हामीसँग बहादुराम चौधरी हुनुहुन्छ, उहाँलाई वेलकम गर्छु। बहादुरामजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
ल धन्यवाद सर।
आराम हुनुहुन्छ बहादुरामजी?
हजुर, एकदमै आराम।
तपाईँहरूले जिल्ला सम्मेलन सम्पन्न गर्नुभयो होइन?
हजुर हजुर, सकियो,
उद्घाटन सम्पन्न भयो तर तपाईँहरूले बन्द सत्र गरेर नयाँ नेतृत्व चयन गर्न सक्नु भएन नि किन?
हजुर, अब के रे, हिजो अब उद्घाटन समारोह चाहिँ सम्पन्न भयो अनि अब उद्घाटन समारोहमा आम अब थारू समुदायका अब सबैलाई चाहिँ बोलाएका थियौँ अनि अब उद्घाटन समारोह चाहिँ एक दिनको गर्ने, त्यसपछि अब टाइम मिल्यो भने
त्यसै दिन तपाईँहरूले नयाँ नेतृत्व चयन गर्ने। तर नयाँ नेतृत्व चयन गर्न सक्नु भएन नि त बाजुरामजी, किन चुक्नुभयो भन्नुहोस् त?
त्यो अलिकति अब हाम्रो समय पनि पुगेन अनि अब टाढा टाढा आउनु भएको थियो अनि अर्को कुरा अब क्षेत्रबाट र अब त्यो जिल्लाको लागि जुन हाम्रो प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरू अब धेरै क्षेत्रबाट चाहिँ आउन सक्नु भएको थिएन, त्यसले गर्दा त्यो सबैको प्रतिनिधित्व बराबर होस् भन्ने हिसाबले चाहिँ आज 12 बजे हामीले चाहिँ तय गरेका छौँ।
तर तपाईँहरूको विवाद भयो भन्ने कुराहरू बाहिर आएको छ नि त, लाहुराम चौधरीलाई तपाईँहरूले मान्नै भएन किनभने उहाँ जेलमा हुनुहुन्छ, एकाथरीले चाहिँ उक्त नेतृत्वलाई चाहिँ वर्तमान कार्य समितिको अध्यक्ष बनाउन सकिँदैनन्, यो अधिवेशनबाट बनाउन सकिँदैन भनेर तपाईँहरूले प्रस्ताव गर्नुभयो भन्ने कुराहरू बाहिर आएको छ नि त?
नै, हामीले अब थारू कल्याणकारी नै अब कैलाली जिल्ला समितिमा लाहुजीको कुरालाई हामीले स्पष्ट चाहिँ अब जिल्ला समितिबाटै निर्णय गरेर उहाँलाई चाहिँ उहाँको पदमा चाहिँ यथावत राख्ने भन्ने कुरो छ अनि हामीले यसलाई चाहिँ अब निर्णयकै रूपमा चाहिँ अगाडि सारे।
तर विवाद आयो भन्ने कुराहरू छन्, एक थरीले चाहिँ मान्दै नमानेको भन्ने कुराहरू छन्, लाहुरामलाई बनाउनु हुँदैन है, नयाँ नेतृत्व चाहिँ चाहिन्छ र जसले चाहिँ थारूहरूको मुद्दा उठाउन गर्न सक्छ र वास्तविक पहिचानसँगै तपाईँहरूले टिकापुरको घटनाको विषयमा हिजो जुन किसिमको बहस र छलफल तपाईँहरूले गर्नुभयो खास गरी त्यो भनौँ न सभाबाट धेरै वक्ताहरूले बोलिरहँदा कि टिकापुर घटनालाई राजनीतिक मुद्दा बनाउनु पर्छ भनेर तपाईँहरूले भनिरहनु भएको थियो।
अब यसलाई टिकापुरको घटनाकै क्रमलाई हेर्ने हो भने अहिले अब थारू कल्याणकारी सभाले लिखित रूपमा अब जिम्मेवारी लिएकै कारण हाम्रो लाहुजी अहिले अब जेलको जीवन चाहिँ बिताइराख्नु भएको छ अनि त्यसले गर्दा उहाँलाई उहाँको सम्मानका लागि पनि र थारू कल्याणकारिणीको अब इतिहास कायम गर्नको लागि पनि अब उहाँको सम्मानका लागि हामीले अब जिल्लाबाटै निर्णय गरेर चाहिँ अब यो अध्यक्ष मण्डललाई चाहिँ हामीले अब लिखित रूपमा चाहिँ अब पेश गरेका छौँ र त्यसले गर्दा यसमा चाहिँ कुनै पनि विवाद मलाई लाग्छ आएको छैन र हामीलाई अब जानकारी पनि छैन किनभने अब यसमा चाहिँ सर्वसहमतिबाटै चाहिँ अब सर्वमान्य हुन्छ भन्ने हाम्रो चाहिँ ऊ छ र लिखित रूपमा कसैले पनि विरोध जनाएको अवस्था चाहिँ छैन
भने नयाँ नेतृत्वको सम्भावना अहिले तत्काललाई छैन लाहुरामलाई नै तपाईँहरूले वर्तमान कार्य समितिको अध्यक्ष बनाउने सम्भावना प्रबल छ होइन त्यसो भए बाबुरामजी
हजुर लगभग अब लाहुरामजी अब ग्यारेन्टी नै सम्झिनुहोस् उहाँलाई चाहिँ अब कैलाली जिल्लाको सभापति फेरि
किन तपाईँहरूले लाहुरामलाई बनाउँदै हुनुहुन्छ उहाँ त बन्दी जीवन बिताइरहनु भएको छ बनाउनुको अर्थ के तपाईँहरू ठ्याक्कै भन्नुहोस् त लाहुरामलाई बनाएपछि तपाईँहरूको मुद्दा बलियो हुन्छ कि उहाँलाई जेल जीवनबाट छुटाउन सहज हुन्छ कि तपाईँहरूले किन लाहुरामलाई नै फेरि अगाडि सार्दै हुनुहुन्छ ठ्याक्कै भन्नुहोस् त
हामीले टिकापुरको घटनालाई जसरी पनि राजनीतिकरण गरेर नै समाधान चाहिँ खोजिरहेका छौँ र यसमा हामीले राजनीतिक घटना हो भनेर त्यो बेला जब टिकापुर घटना घट्यो त्यो बेला हामीले लिखित रूपमा थारू कल्याणकारिणी मार्फत एउटा प्रेस विज्ञप्ति जारी गरेरै हामीले चाहिँ अब त्यो घटनाको जिम्मा लियौँ त्यसले गर्दा त्यो घटनालाई राजनीतिकरण गर्नका लागि उहाँलाई अब स्थापित गर्नका लागि त्यो घटनालाई कम्तीमा सकारात्मक ढङ्गले राजनीतिक घटना बनाई अब समाधान गर्न सक्छौँ भन्ने हिसाबले पनि हामीले लाहुरामजीलाई चाहिँ
तर त्यो सान्त्वनाका लागि मात्रै बनाएको जस्तो लाग्दैन वास्तवमा मुद्दा उठान गर्न र नेतृत्व गर्न त बाहिर भएको मान्छेले बढी गर्न सक्छ नि भित्र बसेको भन्दा तपाईँलाई लाग्दैन त्यस्तो कुरा तपाईँ आफै कार्यवाहक हुनुहुन्छ तपाईँले अध्यक्ष बनेर नेतृत्व गरेर उहाँहरूको मुद्दामा बोलेर उहाँहरूलाई चाहिँ बरु छुटाउनेतिर या भनौँ उहाँहरूलाई चाहिँ कसरी हो तपाईँहरूले गर्ने कि भित्र भएको मान्छेलाई भनौँ न निष्क्रिय बनाउने तपाईँहरूले भन्नुहोस् त निष्क्रिय भूमिका एउटा कार्यकारी भूमिकामा राख्ने व्यक्ति त सक्रिय हुनु पऱ्यो नि
आन्दोलनको सम्मानको लागि पनि हो किनभने यत्रो घटनाको जिम्मा लिन सक्ने व्यक्ति चाहिँ त्यो चान्सुने व्यक्ति नै होइन अनि त्यसले गर्दा र अर्को कुरा यसलाई जसरी पनि हामीले राजनीतिक घटनामा कसरी रूपान्तरण गर्न सकिन्छ जस्तै अब हजुरको 17,000 मान्छे मारिँदाखेरि त्यो राजनीतिक घटना हुने अनि हामीले उठाएका माग मुद्दा लाई लिएर आन्दोलन हुँदाखेरि जुन अब अचानक भएको घटनालाई चाहिँ राजनीतिकरण नगरी अब त्यसलाई अदालत मार्फत चाहिँ जाने भन्ने कुरा चाहिँ अब हामी पूर्ण रूपमा असहमत छौँ त्यसले गर्दा कसरी हुन्छ यसले राजनीतिक घटनामा रूपान्तरण गर्नका लागि पनि हामी अब यो खालको अभ्यासमा हामी लागेका छौँ
तर बान्दुरामजी तपाईँले भने जस्तो सम्भव छ र भने टिकापुर घटना राजनीतिक मुद्दा हुन सक्छ त्यो सम्भावना देख्नुहुन्छ यहाँले
नै अब यसलाई त जसरी पनि अब माओवादी जनयुद्धकालमा हेर्नुहोस् चाहे त्योभन्दा अगाडिको इतिहास हेर्नुहोस् त्यो खालको अब कति घटनाहरू भएका छन् त्यसले गर्दा त्यो चाहिँ राजनीतिक मुद्दा हुन सक्छ भने हामीले उठाएका माग मुद्दा प्रत्यक्ष रूपमा देखिरहेको छ कि यो आन्दोलनबाटै भएको हो र यसलाई चाहिँ आन्दोलन देख्दा देख्दै पनि राजनीति होइन भन्न चाहिँ मिल्दैन यो चाहिँ अब तत्कालीन सरकारमा बसेका व्यक्तिहरूले अब भविष्यमा यदि यसलाई राजनीतिक मुद्दा बनाएन भने अझ पनि यो खालको ठुलो आन्दोलन
भने हिजोको जुन 8 जिल्ला सम्मेलन तपाईँहरूको भयो थारू कल्याणकारी सभाको त्यसको भनौँ न खास तपाईँहरूको एजेन्डा के पास भयो खास एजेन्डा चाहिँ तपाईँहरूले के बनाउनु भएको थियो भन्नुहोस् त
अब खास एजेन्डा अब हजुरको के अरे थारू पहिचान र अधिकारको लागि एकजुट हौ भन्ने चाहिँ मूल नारा हो हाम्रो अनि त्यसले गर्दा खास गरी हाम्रो अब प्रदेश सरकारसँग अब हाम्रो अहिले तत्कालको प्रदेश संस्थालाई हेर्ने हो भने हामीले अब संरक्षित क्षेत्रमा चाहिँ घोषणा गरिदिनु पर्यो भन्ने हो एउटा माग र त्यसपछि अब थारूहरूको रीतिरिवाज र रीति संस्कृति चाडपर्वसँग जोडिएका कुराहरू कम्तीमा सरकारले जसरी अब अन्य समुदायलाई सरकारी विदाधीर अब दिइरहेको छ त्यसलाई पनि प्राथमिकता दियोस् र हाम्रो अब चाडपर्वमा पनि अब त्यो खालको लिखित रूपमा आओस् भन्ने चाहना पनि हो।
हिजो मुख्यमन्त्रीजी प्रमुख अतिथि हुनुहुन्थ्यो उहाँसँग तपाईँहरूले के राख्नुभयो आफ्नो माग भन्नुहोस् त।
अब हामीले अब संरक्षित क्षेत्र घोषणा गर्नु पर्यो भन्ने चाहिँ पहिलो माग त्यसपछि अब हाम्रो अब के अरे चाडपर्वका कुरालाई चाहिँ ख्याल गरी अब समयमै चाहिँ बिदा चाहिँ दियोस् त्यो खालको माग चाहिँ हामीले चाहिँ राखेका छौँ र त्यसपछि टिकापुरको घटनामा परेका 26 जुन अब अहिले जेल जीवन चाहिँ बिताइराख्नु भएको छ उहाँहरूको घटनालाई तुरुन्तै अब राजनीतिक घटना हो भन्ने कुरामा परिवर्तन गर्नका लागि चाहिँ अब प्रमुख हाम्रो त्यो माननीय मन्त्रीज्यू भए त चाहिँ राजनीतिक घटनाका लागि चाहिँ पहल गरिदियोस् भन्ने चाहना हो।
जस्तो यो पछिल्लो समय बहादुरामजी तपाईँहरूले यत्रो कार्यक्रम गर्नुभयो, जुन किसिमको सहभागिता देखियो, प्रत्येक पार्टीलाई तपाईँहरूले बोलाउनु भएको थियो, सबै पार्टीले त्यस विषयमा कमेन्टमेन्ट गर्न सके त त्यसो भए
लगभग अब आउनुभएका सबै अब माननीयज्यूहरू मन्त्रीज्यूहरू अनि सबै राजनीतिक दलका व्यक्तित्वहरू जति पनि उपस्थित हुनुहुन्थ्यो उहाँहरूले यसलाई चाहिँ राजनीतिक घटना हो भनेर चाहिँ हामी पनि आफ्नो आफ्नो तर्फबाट चाहिँ पहल गर्छौँ भन्ने खालको कमिटमेन्ट चाहिँ सबैले गर्नुभयो र त्यसले गर्दा अब आशा छ त्यो खालको चाहिँ होला भन्ने।
जस्तो यो बान्दुरामजी जस्तो पछिल्लो समय थारू कल्याणकारी सभा राजनीतिक काम कारवाही बढी होइन बढी तपाईँहरूको त्यो उद्देश्य लिएको, सांस्कृतिक पाटो र सामाजिक पाटो हेर्ने भने कम हुँदै गएको थारू कल्याणकारी सभाले गर्ने कामहरूको।
अब अहिले तत्काल अब 2072 सालको संविधानलाई हेर्दाखेरि अब सांस्कृतिक पाटो त एक पाटो चाहिँ छँदैछ। यदि हामी अधिकारकै हिसाबले विस्थापित भयौँ भने अब हाम्रो संस्कृति मात्र जोगाएर के गर्ने, त्यसले गर्दा अब थारूहरूको हक र अधिकारलाई वकालत गर्ने एउटा मात्र विश्वासिलो संस्था भनेको थारू कल्याणकारी सभा मात्रै रह्यो। अब हाम्रो माग र मुद्दालाई कुनै पनि राजनीतिक दलले वास्तविक रूपमा भन्नुहुन्छ भने नउठाएको स्थिति हामीले यति गर्दा गर्दै तैपनि अब चुनाव आउँदाखेरि हाम्रो माग र मुद्दालाई अब सम्बोधन गर्छौँ भन्ने चाहिँ उठाउने, तर चुनाव जितिसकेपछि चटक्कै छोडिदिने त्यो खालको परिस्थिति छ।
तर धेरैले मलाई म्यासेज गरेर भन्छन् क्या, धेरैले भन्छन् थारूहरू बिचमा पनि एकता छैन, त्यसो भए थारू कल्याणकारी सभाको यो सभालाई हेर्ने हो भने पनि तपाईँहरूको बिचमा एकताको सन्देश त दिन सक्नु भएन नि। तपाईँहरूको अहिले पनि हेर्ने हो भने मत विभाजित देखिन्छ नि थारू समुदायमा।
होइन, त्यो खालको मत विभाजित छँदै छैन, किनभने अब मत भिन्नता भइरहेको भए यत्रो राम्रोसँग हामीले 8 जिल्ला अधिवेशनको समुद्घाटन समारोह चाहिँ सम्पन्न गर्न नै सक्ने थिएनौँ। र त्यसपछि अब जुन खालको माग र मुद्दा हामीले उठाएका छौँ, अहिले मत भिन्नता भएका सबै थारूहरू एक ठाउँमा आएर नै अब हिजो बुझाएको माग पत्रमा पनि देख्न सकिन्छ, त्यो हाम्रो मागमा चाहिँ सबै थारूहरूको ऐक्यबद्धता छ भन्ने कुरा चाहिँ अनि त्यसले पनि प्रस्तुत चाहिँ
भने थारूहरूको बिचमा एकता छ, विभेद छैन भनौँ न, तपाईँहरूको बिचमा मत विभाजित छैन।
छैन छैन, बिल्कुलै छैन।
तर भन्नेहरूले भन्छन् नि त थारूहरूको बिचमा एकता छैन, अहिले पनि दुई गुट छ, तीन गुट छ, तपाईँहरूको बिचमा रहन सहनको कुरा गर्ने हो, चाडपर्व मनाउने कुरामा चाहिँ मत विभाजित देखिन्छ, एजेन्डाको कुरा गर्ने भने मत विभाजित देखिन्छ, किन यस्तो भएको होला? पार्टी भक्तिभन्दा माथि उठ्ने, समुदायभन्दा माथि उठेर चाहिँ सबैले एकजुट भएर काम गर्न सकिने अवस्था छैन, त्यसको एउटा साझा सङ्गठनको रूपमा, साझा थलोको रूपमा थारू कल्याणकारी सभाले थारूहरूलाई एक ठाउँमा ल्याउन सक्छ त्यसो भए बान्दुरामजी? आज
यसलाई अब हामीले यसरी चाहिँ बुझेका छौँ, जस्तै अब हाम्रो अब रीतिरिवाज चाडपर्व मनाउने बेलामा अलिकति डेट चाहिँ फरक पैरहेछ, तिथिमिति चाहिँ फरक पैरहेछ, यो फरक पर्नुको कारण हामीले दुई तिनवटा चाहिँ पत्ता लगाएका छौँ। अब जस्तै हाम्रो चाहिँ थारू समुदायले प्रकाशन गरेको क्यालेन्डरमा थारूको रीतिरिवाजहरू चाडपर्वहरूको मिति हामीले एक खालको तय चाहिँ गर्छौँ, र अर्को चाहिँ अब हाम्रो त्यो नेपालको अब हिन्दू धर्म संस्कार अनुसार हाम्रो त्यो प्रकाशित भएका पात्रहरू चाहिँ थारू समुदायको चाडपर्वको मिति चाहिँ अलग्गै राखिदिने भएको हुनाले अब त्यो राख्दाखेरि कम्तीमा थारू समुदायसँग अथवा थारू कल्याणकारी सभासँग सल्लाह गरेर राखिदिएको भए राम्रो हुन्थ्यो, अनि त्यसले गर्दा यो एक समुदाय र अर्को समुदायले प्रकाशन गर्ने क्यालेन्डरले नै अब हामीलाई चाहिँ विभाजित गर्न खोजेको जस्तो पनि लाग्छ। त्यसले गर्दा यसमा अब हामी थारू कल्याणकारी मार्फत एउटा अनुसन्धान गरेर त्यसपछि हाम्रो चाडपर्वको मिति चाहिँ ठिकै
तपाईँहरूले भोलि अटुवारीको चाहिँ बिदा माग्नु भएको थियो, प्रदेश सरकारले बिदा दियो त्यसो भए?
हजुर, एकदमै, अनि त्यो बिदा दिएकोमा त अब हाम्रो मुख्यमन्त्रीज्यूलाई अब धन्यवाद नै दिनुपर्छ।
त्यसो भए तपाईँहरूको भोलि सार्वजनिक बिदा होइन?
हजुर हजुर,
अटुवारी राम्रोसँग मनाउनुहुन्छ?
हजुर एकदमै, र अब अटुवारीको अब शुभकामना पनि मैले दिन चाहन्छु,
यहाँलाई पनि शुभकामना छ। अन्त्यमा जस्तो अब तपाईँहरूको नयाँ नेतृत्व आइसकेपछि तपाईँहरू कारागार गएर लाउरामजीलाई पनि भेटघाट गरेर के भन्नुहुन्छ?
अब सर्वप्रथम त उहाँलाई बधाई चाहिँ दिन्छौँ, अनि बधाई दिएर अब चाँडै चाहिँ यो घटनालाई हामीले अब राजनीतिक घटनामा परिवर्तनका लागि हामी चाहिँ थारू कल्याणकारी मार्फत अब तपाईँलाई चाहिँ पुनः सभापतिमा बहाल गऱ्यौँ भन्ने कुरा चाहिँ हामी चाहिँ राख्छौँ र सके जति यो घटनालाई चाहिँ राजनीतिकरण कसरी गर्ने भन्ने कुरा चाहिँ हामी उहाँलाई चाहिँ राख्छौँ।
हस्, थ्याङ्क यू सो मच, समय दिनुभयो, थ्याङ्क यू सो मच कार्यवाहक अध्यक्षज्यू, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो कार्यवाहक अध्यक्ष थारू कल्याणकारी सभाको आठौँ जिल्ला सम्मेलन हिजो धनगढीमा चाहिँ भव्य रूपमा उहाँहरूले उद्घाटन गर्नुभयो र त्यसको विषयमा हामी कुराकानी गर्दैथ्यौँ। बान्धुराम चौधरी हामीसँग हुनुहुन्थ्यो, उहाँसँग हामीले यस विषयमा रहेर कुराकानी गऱ्यौँ भने कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि हामी अन्य विषयमा कुराकानी गर्छौँ। आदरणीय श्रोता प्रियहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ हामीलाई यतिखेर दिनेश एफएम 93.8 मेगाहर्ज र त्यसै गरी हामीलाई अनलाइनमा पनि यतिखेर संसारभरि सुन्दै हुनुहुन्छ। हामी कुराकानी गर्दैछौँ आजको यो विशेष तातो बहसमा पछिल्लो समय कञ्चनपुरकी निर्मला पन्तको हत्या बलात्कार प्रकरणमा जसरी अहिलेसम्म प्रहरीको इन्भेस्टिगेसन फेल खाइरहेको छ, यस विषयमा सत्तारूढ दल र खास गरी सरकारको भूमिका अझै प्रभावकारी हुन नसकेको चौतर्फी आलोचना बन्दैछ र यसै विषयमा कुराकानी गर्न यतिखेर हामीसँग कुराकानीका लागि कञ्चनपुर क्षेत्र नम्बर 2 निर्वाचित मान्य सांसद कञ्चनपुरका अत्यन्तै प्रभावशाली नेता नेपाल कम्युनिस्ट पार्टीका नेता नरबहादुर धामी यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्छु। मान्यज्यू यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद,
आराम हुनुहुन्छ मान्यज्यू? यो पछिल्लो समय कञ्चनपुरमा प्रहरीको इन्भेस्टिगेसनको कुरा जसरी आएको छ बाहिर, अहिले हेर्ने हो भने निर्मलाका आमा बुवा काठमाडौँमा हुनुहुन्छ र महिला अधिकार कर्मी काठमाडौँमा हुनुहुन्छ, कञ्चनपुर अशान्ततिर बन्दैछ, नेपाल विद्यार्थी सङ्घले हिजो आन्दोलनको कार्यक्रम अगाडि बढाएको छ, भर्खरै कृष्णराज भट्टजीले हामीसँग कुराकानी गर्दा उहाँले भन्नुभयो कि यो परिस्थितिमा हेर्ने हो भने नरबहादुरजी कञ्चनपुरमा जुन इन्भेस्टिगेसन प्रहरीले गर्न सक्नु पर्थ्यो त्यो गर्न सकेन, त्यसो भए प्रहरी चुक्यो होइन कञ्चनपुरमा?
यसमा चाहिँ सुरुदेखि नै इन्भेस्टिगेसन जुन कोणबाट हुनु पर्थ्यो त्यो कोणबाट हुन सकेन र यसमा प्रहरीको चाहिँ लापरवाही देखियो। त्यस कारणले गर्दाखेरि प्रहरीले चाहिँ अब घटनालाई अलि चाहिँ अतिरञ्जित तरिकाले चाहिँ जनताका बिचमा प्रस्तुत गर्ने र चाहिँ जो मान्छे दोषी होइन त्यो मान्छेलाई बलात्मक दोषी करार गर्दै त्यसलाई सार्वजनिक गर्ने कुरा भयो र जसले गर्दा त्यहाँको जनताले त्यसको प्रतिकार गरेर त्यसलाई स्वीकार गर्न सकेन, त्यसले गर्दा त्यहाँ अलिकति मानवीय क्षति हुन पुग्यो, त्यहाँ घटना हुन पुग्यो र त्यसले गर्दा पुलिसको यो असक्षमतालाई ध्यानमा राखेर सरकारले तत्कालै त्यो चाहिँ के अरे छानबिनमा मतलब कि कार्यरत रहेका त्यो काममा लागिरहेका चाहिँ पुलिस अधिकारीलाई तत्काल मतलब कि निलम्बन गर्ने र त्यो ठाउँमा चाहिँ अर्को चाहिँ के अरे टोली छानबिन टोली गठन गरेर त्यो ठाउँमा पठाउने कुरा चाहिँ सरकारको तर्फबाट प्रकार प्रकार थाहा भयो। सुरुवाती दिनहरूमा त्यो प्रमाणहरूलाई चाहिँ जसरी सुरक्षित गर्नुपर्ने थियो, जसरी घटनास्थलको रक्षा गर्नुपर्थ्यो, जसरी प्रमाणहरू चाहिँ नष्ट हुनको लोप हुनबाट जोगाएर चाहिँ सत्य सत्य बाहिर ल्याउने कुराको सन्दर्भमा ध्यान दिनुपर्थ्यो, त्यो कुरामा पुलिस प्रशासनबाट बिल्कुलै लापरवाही भएको देखिन्छ। त्यसले गर्दा अहिलेसम्म अलिअलि केही विलम्ब हुन गएको हो त्यसमा।
तर निर्मलाको बुवा आमा न्यायकै लागि काठमाडौँ पुग्नु भने एक थरीले यतिखेर भन्न थालेका छन्, खास गरी सुदूरपश्चिमभरि विडम्बना हो यो, न्यायका लागि ढोका घटघटाउँदै काठमाडौँ पुग्नुपर्ने कन्डिसन हाम्रा जनप्रतिनिधिले बोलेनन् कि, हाम्रा नेताहरूले बोलेनन् कि, सम्बन्धित मानव अधिकार कर्मीहरूले बोल्दैनन् कि, अब पीडितका आमा बुवा नै काठमाडौँ पुग्नुपर्ने भने त यो अति विडम्बना होइन र?
यसमा चाहिँ उहाँहरू त्यो घटना उहाँको व्यक्तिगत घटना होइन, त्यो मानवीय संवेदनासँग मान्छेको जीवनसँग जोडिएको परिवेश हो र उहाँहरूको घर परिवारमा मात्रै यो घटना घटेको भन्ने होइन, यसले तिम्रो समाजलाई नै मलाई यसले चाहिँ प्रताडित गरेको छ, तिम्रो समाज नै यसमा संवेदनशील बनेको छ र एउटा स्वस्थ बाध्य बनाएको छ तिम्रो समाजलाई। त्यसको हुनाले चाहिँ उहाँको निजी समस्या नभएर तिम्रो राष्ट्रको समस्या हो, यसलाई चाहिँ अलि राज्यले नै यसो लापरवाही गरेको, यसमा चाहिँ कुनै कोणबाट चाहिँ ध्यान नदिएको भन्ने खालको कुरा होइन। सुरुमा त्यो राज्यको संयन्त्र त्यहाँ छ, सिडिओ छ, पुलिस छ र यी सबैबाट चाहिँ इन्भेस्टिगेसन सहज तरिकाबाट हुनेछ भन्नेमा राज्य विश्वस्त थियो, तर पछिल्लो चरणमा उहाँहरूको क्रियाकलाप, उहाँहरूको चाहिँ तौर तरिका र उहाँहरूको इन्भेस्टिगेसन गर्ने जुन चाहिँ ढङ्ग थियो त्यो चाहिँ ठिक नभएको र त्यसले झन् चाहिँ जनधनको क्षति हुने अवस्था सिर्जना भएको हुनाले त्यहाँ चाहिँ कार्यरत रहेका चाहिँ तत्कालीन एसपी अनि चाहिँ डिएसपी लगायतका चाहिँ पदाधिकारीहरूलाई त्यहाँबाट झिक्ने र त्यहाँ मुख्य नलगे पुलिसको प्रशासन हाकिएका व्यक्तिलाई चाहिँ पदबाट विलम्बन गरेर चाहिँ नयाँ टिम पठाउने कुराको सन्दर्भमा सरकारले सदालताका साथ कुरा चाहिँ अगाडि बढाएको र हामीले पनि सदनमा पटक पटक यो आवाज केवल निर्मलाका आमा बुवाको मात्रै नभइकन सिङ्गो समाजको, सिङ्गो चाहिँ देशको र यो समाजमाथि भएको अत्याचारको पराकाष्ठाको एउटा चाहिँ के अरे प्रतिबिम्ब हो। त्यस कारणले यस्तो घटनाहरू कहीँ कतै जोडिनुहुन्छ र यस्ता घटनामा चाहिँ के अरे संलग्न भएका चाहिँ अपराधीलाई
एउटा कुरा मलाई भन्दैन नरबहादुर धामीजी, शक्तिशाली दुई तिहाईको सरकार बलियो कि बलात्कारी बलियो भन्ने तर्कहरू यतिखेर पेश हुन थाले, हेर्नु सामाजिक सञ्जालमा हेर्ने हो भने पनि त्यो देखिन्छ
चाहिँ पत्ता लागेन भन्ने खालको कुरा होइन, त्यो त पत्ता लगाउने संयन्त्रहरू छन्, इन्भेस्टिगेसन चलिरहेको छ, ढिलो चाहिँ दोषी मुक्त हुन सक्दैन, मुक्ति पाउन सक्दैन। त्यसमा सरकार सजगताका तार लागिरहेको छ, हामी सजगताका तार लागिरहेका छौँ, हामीले पनि पटक पटक यो कुरालाई सदन सामु राखेका छौँ र सम्मानित सदनले यो कुरामा चाहिँ यो सम्मानित सदनमा चाहिँ गृहमन्त्रीले हिजो पनि जवाब दिनुभएको छ कि कुनै पनि हालतमा यो मानवता विरोधी अमानवीय यो पूर्व हत्यामा चाहिँ मतलब संलग्न भएको अपराधीलाई कुनै पनि हालतमा चाहिँ छोडिने छैन र जहाँ भए पनि चाहिँ ढिलो चाँडो भए पनि त्यसलाई चाहिँ कानुनकै कठघरमा ल्याइनेछ र त्यसलाई कानुनभित्र चाहिँ गएर ल्याएर कारवाही गरिनेछ भनेर चाहिँ हिजो भन्नुभएको छ र यसमा चाहिँ अलिक ढिलै भए पनि मतलब न्याय जनताले पाउनु पर्दछ भन्ने खालको कुरा।
तर ढिलो ढिलो हुनु भने पनि त अन्याय हुनु नै होइन र
होइन यस्तो सुरुवाती मैले भने सुरुवाती दिनहरूमा जसरी मलाई त्यो इन्भेस्टिगेसन सुरु भयो त्यो इन्भेस्टिगेसनमा प्रहरी प्रशासनको चाहिँ अलि लापरवाही देखियो र प्रमाणहरू मेच्ने कुरा भयो र मेचिए प्रमाणहरू मेचिँदा अलिकति केही असहजता पैदा हुन्छ नै अब जिरोबाट सुरु गर्दाखेरि केही ढिलो हुने कुरा नै हुन्छ। कतिपय घटनाका प्रमाणहरू चाहिँ नष्ट भएपछि अपराध पत्ता लगाउन गाह्रो हुन्छ र कतिपय मतलब हामीले घटनाका चाहिँ के अरे देखेका छौँ कि कहिले वर्षपछि 15-20 वर्षपछि पनि अपराधीहरू चाहिँ फेला परेको चाहिँ घटनाहरू छन् र यस्ता धेरै घटनाहरू छन्। त्यस हुनाले चाहिँ यो घटनाको सन्दर्भमा पनि मतलब कि केही ढिलो हुँदाहुँदै पनि अब दोषीले उन्मुक्ति पाउँछ कि अपराधी भेटिँदैन कि जनताले न्याय पाउने होइन कि निर्मलाको
होइन। नरबहादुरजी तपाईँ आफै पनि घटनास्थलमा पुग्नु भएको छ, पीडित परिवारलाई भेट्नुभयो, कञ्चनपुरको तपाईँ आफै स्थानीय पनि हो, त्यहाँको सबै विषयवस्तु थाहा छ। तर यो घटना त्यति जटिल छ र जुन किसिमको अहिले बाहिर देखिएको छ यहाँलाई लाग्छ होला यस्तो जटिल छ र यति कठिनाइपूर्ण छ र यो इन्भेस्टिगेसन गर्न यति गाह्रो छ र यो घटना प्रकृति हेर्दा तपाईँलाई लाग्छ नरबहादुरजी?
होइन त्यति गाह्रोको विषय त होइन, यसलाई चाहिँ सबै तथ्य प्रमाणहरू चाहिँ के अरे पुर्याएर त्यसले गरेर त्यो चाहिँ के अरे त्यो समय त लाग्ने नै भयो। अब कुरा के छ भन्दाखेरि प्रमाणहरू भेटिसकेपछि अलिक जटिलता त छ, स्वाभाविक ढङ्गले चाहिँ त्यहाँ पैदा हुन्छ नै। अब कसलाई कसलाई दोषी करार गर्ने बिना बिना तथ्यका आधारमा त्यस हुनाले चाहिँ यसलाई इन्भेस्टिगेसनमा चाहिँ लागेको सबै पुलिसको तिनटै संयन्त्र लागिरहेको छ अहिले पनि, मतलब कि सिबिआई पनि सिआइडी पनि लागिरहेको छ अनि के अरे सरकारले चाहिँ गठन गरेको त्यो समितिका मान्छेहरू पनि लागिरहेका छन् र त्यसै गरिकन चाहिँ जिल्ला त्यहाँको जिल्लामा रहेको प्रहरी प्रशासन पनि लागिरहेको छ र सबैले मतलब कि यसलाई चाहिँ इन्भेस्टिगेसनलाई एकदम चाहिँ गह्रो ढङ्गले चाहिँ सत्य तथ्यको नजिक पुगेर अपराधीलाई चाहिँ खोजेर ल्याएर त्यसलाई जनताका बिचमा सार्वजनिक गर्ने र हरेकसम्मको कार्यान्वयन बिच सिफारिस गर्ने कुराको हामीलाई विश्वास लागिरहेको
होइन। जनताले शङ्का गर्न थाले नरबहादुरजी, समितिको व्यक्तिले छानबिन समितिको व्यक्तिले राजीनामा दिने, फेरि बहाली गर्ने, नक्कली भनौँ न अपराधी खडा गर्ने, यी यावत कुराहरू हेर्दाखेरि शङ्का धेरै गरिया छ। अब के लाग्छ तपाईँलाई, कसरी इन्भेस्टिगेसन गर्दा या भनौँ यसलाई अब कसरी यो मोडमा नयाँ मोडमा लग्दा चाहिँ वास्तविक अपराधी पत्ता लाग्न सक्छ, केही त्यस्तो भन्न सकिने कन्डिसन छ अब?
अब त्यसरी त अब त्यो इन्भेस्टिगेसनमा अब कर्मचारीहरू खटाइएका छन्, इन्भेस्टिगेसन समिति बनाइएको छ र त्यहाँ अब चाहिँ त्यहाँ पनि केही मतलब कमी कमजोरीहरू देखिएका छन्। त्यहाँबाट चाहिँ अब एकजना सदस्यले राजीनामा दिने अनि फेरि म फर्केर आएँ भन्दा भन्ने यो अलिकति चाहिँ यो यहाँ पनि लापरवाही जस्तो देखिरहेको छ। यसलाई अझै मतलब के इन्भेस्टिगेसनमा चाहिँ खटिएका कर्मचारीहरूलाई अझै जिम्मेवार बनाउने र अझै सत्य तथ्यको नजिक पुगेर मूल मुख्य अपराधीलाई कुनै पनि मूल्यमा उन्मुक्ति नदिने कोणबाट त्यो जुनसुकै होस् जति ठुलो शक्तिशाली होस् त्यहाँ चाहिँ राजीनामा दिने कर्मचारीले शक्तिशाली हत्याराबाट आफ्नो समेत हत्या हुने सम्भावना देखिएको हुनाले मैले राजीनामा दिएँ भन्ने खालको तर्क पेश गर्नुभएको छ। यदि त्यो शक्तिशाली जतिसुकै शक्तिशाली जसको छत्र छायामा बसेको होस् त्यो चाहिँ अपराधी हो र अपराधीलाई त्यहाँबाट चाहिँ खोजेर त्यसमाथि कारवाही गरिनुपर्छ र त्यसमा कोही कसैले चाहिँ डराउनु पर्ने र त्यहाँ चाहिँ के अरे हात हाल्नै नसक्ने खालको चाहिँ अवस्था सिर्जना हुनु नपर्ने हो भन्ने मलाई लाग्छ।
तपाईँ विश्वस्त हुनुहुन्छ वास्तविक अपराधी पत्ता लाग्न सक्छ, प्रहरीले पत्ता लाउन सक्छ भनेर तपाईँ भन्न सक्नुहुन्छ आज?
अझै पनि मलाई विश्वास छ कि इमानदारीताका साथ मतलब कि चाहिँ इन्भेस्टिगेसन गर्ने हो भने अपराधी कुनै अर्को ग्रहमा गएर लुकेर बसेका छैन, त्यही समाज हो जुन समाजमा ऊ बसिरहेको छ, जहाँ घटना घटेको छ र जहाँ त्यो विभत्स हत्या र बलात्कार भएको छ त्यसै त्यो तेह्रमा अथवा त्यही समाजमा अपराध पनि भएको छ, त्यही समाजमा हामी पनि हुनसक्छ र त्यो चाहिँ के अरे त्यो
शक्तिशाली एउटा पावरफुल मान्छेको हात छ कि क्या हो, सरकारले कहीँ कतै त्यसको बचाउ गरेका छ कि भन्ने जस्ता तर्कहरू पनि सुनिन्छन्।
त्यो बिल्कुल गलत आशंकाको सन्दर्भ हो, त्यो आशंका छ र कुनै व्यक्ति एउटा निर्दोष बालिकाको निर्ममतापूर्वक विभत्स तरिकाले हत्या हुन्छ बलात्कार हुन्छ भने त्यस्ता मान्छे अपराधीलाई चाहिँ बचाव गर्ने कुनै पनि चाहिँ सरकार हुँदैन मलाई लाग्छ। त्यस्तो अपराधसँग जोडिएका व्यक्तिलाई कसैले प्रक्रिया दिने त्यसलाई चाहिँ जोगाउने यो काममा चाहिँ अहिले
हस् थ्याङ्क यू सो मच. हस् थ्याङ्क यू सो मच. बडो महत्त्वपूर्ण समय दिनुभयो मान्यजी, यहाँलाई म धन्यवाद दिन चाहन्छु. थ्याङ्क यू सो मच. यतिखेर हामीसँग हुनुहुन्थ्यो कञ्चनपुरका मान्य सांसद नरबहादुर धामी. यतिखेर तातो बहसमा हुनुहुन्थ्यो. कार्यक्रममा टाइम सिक्र छोटो कमर्सियल ब्रेकमा जान्छौँ. ब्रेकपछि आज शनिबार रहेको छ, हामी भोइस अफ नेपालमा सुदूरपश्चिमको जलुवा यतिखेर देखाउँदै गरेका एकजना हामीसँग प्रतिभावान व्यक्ति यतिखेर हामीसँग एकैछिनपछि हामी जोड्दैछौँ. जनक ताम्राकारसँग कुराकानी गर्दैछौँ. कार्यक्रममा यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु. यहाँहरू सम्पूर्णलाई स्वागत छ. हामीले यो गीत बजायौँ, तपाईँले कतिले हेर्नुभयो भोइस अफ नेपालको यो जादुगर यतिखेर प्रस्तुतिमा जनक ताम्राकारको नाम कतिले सम्झिरहनु भएको छ. सुदूरपश्चिमको छोरा यतिखेर जादु चलाउँदै हुनुहुन्छ. आवाजको जादुले यतिखेर धेरैको मन जित्न सफल जनक ताम्राकार यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ. उहाँलाई वेलकम गर्छु. जनकजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा. सर्वप्रथम त म यहाँलाई धेरै धेरै बधाई र शुभकामना दिन चाहन्छु आगामी चरणका लागि, जुन तपाईँले अडिसनमा जादुमय एउटा आवाजको छडीले यतिखेर धेरैको मन जित्न सफल हुनुभएको छ. जनकजी, म यहाँलाई धेरै धेरै बधाई र शुभकामना दिन चाहन्छु. तपाईँ सुदूरपश्चिमको छोरा होइन, तपाईँको गीतलाई धेरैले मन पराए. पछिल्लो समय हेर्ने हो भने त तपाईँको जुन गीतलाई यतिखेर सबैको मनमुटुमा गुन्जिरहेको छ जनक ताम्राकार भन्ने बित्तिकै अब त धेरैले चिन्न थाले. पहिले तपाईँको गीत सुन्ने हेर्थे धेरैले, चाहिँ भनौँ न नेपाल आइडलमा तपाईँको गीत गुनगुनाए. तर पछिल्लो समय एउटा कुरा गर्ने हो भने, जसरी तपाईँ डडेलधुराको छोरा, डडेलधुराबाट बिलङ गरेर तपाईँ काठमाडौँ जानुभएको छ, अडिसन तपाईँले काठमाडौँबाट दिनुभयो होइन? तपाईँले यो जुन अहिले हामीले बजायौँ यो गीत नै किन चुज गर्नुभयो तपाईँले जनकजी?
खासमा चाहिँ मैले मेरो पहिलो प्रायोरिटी त जहिले पनि सुदूरपश्चिम नै हुन्छ. मैले आफूले रेकर्ड गरेका गीतहरूदेखि लिएर सबै कुराहरूमा मैले सुदूरपश्चिमको यो सङ्गीतलाई चाहिँ इन्टरनेसनली रिच गराउँ भन्ने एउटा सोच आयो मनमा, र त्यो त्यही भएर पनि त्यो गीत चुज गरेको मैले.
अब जनकजीको आवाजमा एउटा गीत सुनौँ प्लिज. यतिखेर सुदूरपश्चिमको धेरै जनतालाई दिनेश एफएमको यो कार्यक्रम सुन्दै हुनुहुन्छ. जनक जुन अहिले भन्यो न द भोइस अफ नेपालमा जुन जादु चलाउँदै हुनुहुन्छ, अब तपाईँको आवाज त सुन्नै पर्छ. हेर्नुहोस्, अब तपाईँको गीत त आज गुनगुनाउनै पर्छ तपाईँले जनकजी.
हुन्छ, थ्याङ्क यू सो मच. म मेरो गीत टकटकाटो कमलाको थोरै सुनाइ.
प्लिज प्लिज.
जबाली दगाड़ा परदेश घुमलो, जबाली दगाड़ा परदेश घुमलो, माया की जाले मा घर बार बुनलो, माया की जाले मा घर बार बुनलो, तक टकाटक कमला बाटुली लगाए, परदेश मुलुक में घर बुलाए, टकाटक कमला बाटुली लगाए, परदेश मुलुक में घर बुलाए.
भेरी गुड, भेरी गुड. जनकजी, अब कुरा गरौँ. जस्तो यो नेपालमा तपाईँ पछिल्लो समय रियालिटी सोहरू भइरहँदा तपाईँले आफैले पनि तिन चारवटा गीतहरू बजारमा ल्याइसक्नु भएको थियो, चर्चा कमाइसक्नु भएको थियो. जनकजी, यो द भोइस अफ नेपालमा तपाईँ जाने आँट किन गर्नुभयो, किन जानुभयो?
खासमा चाहिँ मैले अब आफूमा भएको प्रतिभालाई इन्टरनेसनली रिच गराउन सक्छु भन्ने एउटा सोच आयो. साथै सुदूरपश्चिमको असल सङ्गीतलाई किन पिकअप नगर्ने त सबैसम्म किन नपुर्याउने त भन्ने एउटा लक्ष्य हो. साथै यो भोइस अफ नेपाल चाहिँ त्यसको लागि एउटा उचित प्लेटफर्म हो कि जस्तो लाग्यो. अनि
तपाईँ जानुभयो होइन के चेन्ज पाउनुभयो जनकजी? हिजो पनि तपाईँ सङ्गीतमा हुनुहुन्थ्यो, धेरै गीत ल्याएर चर्चा कमाइसकेको जनक ताम्राकार, द भोइस अफ नेपालमा गइसकेपछि के चेन्ज पाउनुभयो, के फरक पाउनुभयो, कस्तो अनुभव रह्यो, अलिकति सेयर गरौँ न जनकजी.
एउटा अब रियालिटी सोमा फरक त अवश्य हुन्छ होइन, साथै एउटा प्रेसरको कुरा पनि हुन्छ. साथै अहिलेसम्म त अब जस्तो मेरो हकमा भन्यो भने चाहिँ मलाई चाहिँ अब धेरैभन्दा धेरै साथीहरूले चिन्न थाल्नु भएको थियो, मेरो गीतहरू सुन्ने बानी पनि भइसकेको थियो लगभग होइन. र यसो बेलामा चाहिँ अलिकति प्रेसर त भएकै थियो, ब्लाइन्ड अडिसनमा सब धेरै प्रेसर भएको. यदि ब्लाइन्ड अडिसन यदि पार गर्न सकिनँ अथवा केही मिस्टेक भयो त्यो लाइभमा भने त सायद मैले चाहिँ उहाँहरूलाई पनि न्याय दिन सक्दिनँ कि जस्तो चाहिँ फिल भएको थियो. अहिले चाहिँ अब फरक भन्नाले अब जस अब कोचहरू मैले चाहिँ अब दिप सरलाई चुज गरेको छु. दिप सरसँग चाहिँ धेरै कुराहरू अब उहाँको अनुभवबाट धेरै सिक्न पाइया छ र अब कन्टेस्टेन्ट साथीहरू पनि एकदमै ट्यालेन्ट हुनुहुन्छ.
जस्तो जनकजी तपाईँको फ्लेभर कुन, जस्तो आफूलाई कहिले काहीँ हुन्छ नि मेरो इन्ट्रेस्ट यो थियो, मैले यस्तो व्यक्ति प्रमोद पनि हुनुहुन्थ्यो त्यहाँ अन्य होइन रक गायिका पनि हुनुहुन्छ, तपाईँले दिप सरलाई रोज्नु भएको छ जुन आफैमा क्लासिकको राजा भनेर पछिल्लो समय त उहाँलाई त धेरैले मान्छन्, तपाईँले पनि क्लासिकलाई रोज्नु भयो, तपाईँको प्याटर्न कुन?
मेरो प्याटर्न चाहिँ अब कन्टेम्पररी मैले वेस्टर्न पनि
सिकिरहेको
कन्टेम्पररी भएको भन्ने चाहिँ मैले चाहिँ दिप सरबाट त्यो आशा के किन गरेँ भने उहाँले चाहिँ गाउनुभएका गीतहरू एकदम मोडर्न टाइपको हुन्छ होइन, त्यही बेलादेखि त्यस्तो प्रकारको अलि अप्ठ्यारो किसिमको हुने, साथै सुन्दा पनि मजा लाग्ने फिल पनि त्यही प्रकारको हुने, त्यस कारणले चाहिँ अब त्यो बेला चाहिँ फिल भयो ल.
जनकजीको फ्यामिलीमा पनि दाईले पनि मजाको गीत गाउनु हुँदो रहेछ है, मैले हेरेँ युट्युबमा हेरेँ दिपजीले, अब तपाईँबाटै म पनि देउडा सिक्छु भनेर तपाईँलाई पछि कमेन्टमेन्ट गर्नुभयो उहाँले, तपाईँलाई हात सुमसुमाउनु पनि भएको छ उहाँले होइन. दिप भनौँ जनकजीको घर परिवारको माहौल पनि राम्रो रहेछ, त्यसो भए फ्यामिली सपोर्ट छ होइन जनकलाई?
एकदमै छ, किनभने अब मेरो बुवादेखि नै अब सङ्गीत को एउटा मोह सुरु भयो कि, बुवाले हार्मोनियम बजाउने गीत बनाउने एउटा गीत एकदम धेरै नै बनाउनु भएको छ. इभन अब त्यहाँका चर्चित गायक भोजराज भट्टजीले पनि बुवाको गीत त गाउनु भएको छ. त्यसपछि अब दाई हुँदै दाईले पनि रेडियो नेपालमा गीत गाउनु भएको छ, साथै रजत पदक पनि जित्नु भएको छ धेरै पहिला. त्यो हिसाबले चाहिँ अब त्यही उहाँहरूबाट नै एउटा सपोर्ट पनि भयो प्लस सिक्न पनि पाइयो कि, त्यसकारणले
अब जनकलाई कतिको चुनौती छ आगामी जुन राउन्डहरू पार गर्न जाँदै हुनुहुन्छ, जुन दिप सरको क्लासमा तपाईँ हुनुहुन्छ, उहाँको ग्रुपबाट तपाईँ सिक्दै हुनुहुन्छ, राम्रो गर्दै जानुहोस्, हाम्रो तर्फबाट बेस्ट अफ लक छ, यहाँलाई धेरै धेरै शुभकामना छ. जनकजी अबका चुनौती के हुन सक्छन्, तपाईँ कसरी अगाडि बढ्ने प्लानिङमा हुनुहुन्छ?
चुनौती त अब यो हरेक समय नै चुनौती हुन्छ, अब एउटा रियालिटी सोमा आइसकेपछि अथवा हामी कलाकारहरूको लागि सधैँ चुनौती नै हुन्छ. गीत रेकर्ड गर्यो भने पनि ल अब श्रोताले मन पराउनुहुन्छ या मन पराउनुहुन्न त्यसमा चुनौती होइन,
कस्तो हुन्छ के हुन्छ मनमा चिन्ता लागिरहने भने होइन.
एकदमै मेरो पर्फर्मेन्सले चाहिँ मलाई कतिको माथि उठाउन सक्छ अथवा फेरि मैले स्ट्रगल गर्नुपर्छ कि, त्यो प्रकारको चुनौती त अवश्य.
अब जनकजी अन्त्यमा तपाईँको फ्यानहरू धेरैले तपाईँको आवाज सुन्दै हुनुहुन्छ, अन्त्यमा के भन्न चाहनुहुन्छ? जस्तो तपाईँ रियालिटी सोमा हुनुहुन्छ, आगामी दिनमा धेरै कठिनाईपूर्ण यात्रा गर्नुपर्नेछ, त्यो यात्रामा चाहिँ उहाँहरूको साथ अवश्य चाहिन्छ जनकजी, हेर्नुहोस् होइन, अब तपाईँले के भन्नुहुन्छ सुदूरपश्चिमले जनतालाई यतिखेर?
त्यही हो, अब अहिलेसम्म उहाँहरूले नै सपोर्ट गर्नु भएको छ, गीतहरूलाई मन पराउनु भएको छ होइन, र अझै पनि अब रियालिटी सो अथवा अन्य प्लेटफर्महरू युट्युब च्यानल अथवा टेलिभिजनहरू विभिन्न प्लेटफर्मबाट उहाँले चाहिँ मेरो आवाज अवश्य पनि सुन्नुहुनेछ, र त्यो सुन्नको लागि चाहिँ उहाँहरूको माया होइन उहाँहरूको सहायता सपोर्ट पनि एकदम धेरै जरुरी छ, त्यो माया चाहिँ नमारिदिनु होला, माया जित्दै
गर्नुहोला. अन्त्यमा जाँदा जाँदै उहाँहरूलाई केही कोसेली छ छोड्न सकिने, गीत गुनगुनाउन सकिने छ जनकजी?
मेरो भर्खरै रिलिज भएको एउटा गीत छ लौलो सरर, म थोरै त्यसको इन्ट्रो गुनगुनाउन चाहन्छु.
ल मैले प्राविधिक मित्र आरडीजीलाई भने त्यही गीत बजाउन मैले आग्रह गरेँ तपाईँको गीतलाई यसपछि.
राम्रो ल्याएको ल्याएको बज्रु पहिले राम्रो राम्रो मायाले म पनि लायो लायो ला मन सुन हल्ले गरो
भेरी गुड भेरी गुड जनकजी यहाँलाई धेरै धेरै शुभकामना छ आगामी दिन तपाईँको सफल हो साङ्गीतिक करियरको सफलताको शुभकामना दिँदै यहाँले बडो महत्त्वपूर्ण समय दिनुभयो म यहाँलाई धन्यवाद दिन चाहन्छु हस् थ्याङ्क यू सो मच यतिखेर हामीसँग हुनुहुन्थ्यो द भोइस अफ नेपालमा जादुको भोइसले यतिखेर सबैको मनमुटुमा बास बस्न सफल सुदूरपश्चिमको एउटा युवा जसले चाहिँ भनौँ न आफ्नो भोइसको जादुले धेरैलाई मन्त्रमुग्ध बनाउन सफल जनक ताम्राकार आजको यो विशेष तातो बसमा हामीसँग हुनुहुन्थ्यो उहाँको गीत यहाँहरूको माझमा छोड्दै आजको यो तातो बसबाट म पनि बिदा माग्छु हवस् त नमस्कार
सिमल जै बतासैमा लौ मन मेरो उडेको जङ्गा जसैमा लौ सरर पिरिङको आकाशैमा
जाऊ घाम भन्छ डुबी जाऊ घाम भन्छ डुबी जाऊ बसाई